यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलद्वारा अध्ययन शुरू। नेपाल बाल संगठनका सबै चल अचल सम्पत्ति तत्काल महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतमा ल्याउन प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको निर्देशन। कोरोना भाइरसको संक्रमण फैलन नदिन सीमा नाकाहरूमा सहायता कक्ष स्थापना। ग्यासको मूल्य प्रति सिलिण्डर 25 रूपियाँले बढ़ेको नेपाल आयल निगमद्वारा जानकारी। र कोरोना भाइरसको महामारीका कारण 361 जनाको मृत्यु भएपछि चीनको शेयर बजार ओह्रालो तर्फ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक आज काठमाण्डुमा बसेको छ। बैठकमा एमसीसी संघको सम्झौताका के कस्ता सन्दर्भ सामग्रीहरूको बारेमा अध्ययन गर्ने भन्ने बारेमा छलफल भएको छ। बैठकपछि रेडियो नेपालसँग कुरा गर्नुहुँदै नेकपाका वरिष्ठ नेता एवं कार्यदलका संयोजक झलनाथ खनालले पार्टीले दिएको 10 दिनको अवधिमै कार्य सम्पन्न गर्ने जानकारी दिए।
विशेष गरेर केन्द्रीय कमिटीले जुन विश्वासका साथमा हामीलाई एउटा कार्यदल बनाएर जिम्मेदारी दिएको छ, त्यो जिम्मेदारी भनेको एमसीसी भनेको के हो, त्यो कसरी विकसित हुँदै आयो, नेपालसँग भएका सम्झौताहरू के हुन्, त्यसमा के भनिएको छ र त्यो नेपालको राष्ट्रिय हित अनुकूल छ कि छैन, यी सबै कुराहरूको बारेमा सामग्रिक रूपले अध्ययन गर्ने र त्यस सन्दर्भमा के गर्नुपर्छ पार्टीलाई सुझाव दिने कुराहरूलाई अगाडि सारेर यो कार्यदलको निर्माण भएको छ। हामीलाई दिएको कार्यदेश त्यही हो।
यहाँहरूको कार्यदलले आजदेखि काम शुरू गरेको छ र जुन 10 दिनको अवधि यहाँहरूलाई प्राप्त भएको छ, 10 दिनसम्ममा यहाँहरूले अध्ययन सकेर प्रतिवेदन बुझाइसक्नुहुन्छ?
हामीलाई 10 दिनको जो समय सीमा दिएको छ त्यो धेरै नै साँगुरो समय सीमा हो, तर पनि हामीले काम सुरुवात गरेका छौँ। आजबाट हामीले सामग्रीहरू जम्मा गर्न र अध्ययन गर्न थालनी गरिसकेका छौँ। त्यो कुरालाई हामी अझै तीव्र बनाएर लान्छौँ र सकेसम्म हामी 10 दिनभित्रमा नै यसलाई समाप्त गर्ने हिसाबले अगाडि बढ्छौँ।
प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनका सबै चल अचल सम्पत्ति तत्काल महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतमा ल्याउन निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले बाल बालिकाको संरक्षण गर्न खुलेको बाल संगठनको काम कार्यवाही पारदर्शी नदेखिएको भन्दै संगठनलाई व्यवस्थित गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा सांसदहरूले नेपाल बाल संगठनको अवस्था नाजुक रहेको र बाल मन्दिरको सम्पत्ति दुरूपयोग भएको भन्नुहुँदै बाल मन्दिरका पदाधिकारीको ध्यान आकर्षण गराउनु भएको थियो। संसदको विकास तथा प्रविधि समितिले निर्माणाधीन सड़क पुल निर्माणका विषयमा आज सरकारवाला पक्षसँग छलफल गरेको छ। छलफलमा सांसदहरूले पुल निर्माण गर्न शुरू भएको वर्षौंसम्म निर्माण सम्पन्न नहुने, आवश्यकताको आधारमा भन्दा पनि पहुँचका आधारमा आयोजना शुरू गरिँदा पुल निर्माणमा समस्या भइरहेको र काममा गुणस्तरीयता कायम हुन नसकेको बताउनुभयो। सांसदहरूले रणनीतिक सड़कहरूको निर्माणमा केही प्रगति भए पनि स्थानीय सड़कहरूमा समस्या रहेको, संघ प्रदेश र स्थानीय तहले गर्ने कार्यमा अझै प्रभावकारी समन्वय हुन नसकेको तथा निर्माणाधीन पुल पूरा गर्न र जीर्ण पुल समयमा निर्माण गर्न सरकारको ध्यान पुग्न नसकेको समेत बताउनुभयो। बैठकमा सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले सड़क पुल निर्माणका लागि वर्षेनी आयोजना गरिने तर पूर्व डिजाइन भएका र निर्माणाधीन भएका पुलका लागि पर्याप्त बजेट नहुँदा काम गर्न कठिन भइरहेको बताउनुभयो। विभाग अन्तर्गत रहेका 2091 पुलहरूमध्ये 425 पुलको निर्माण कार्य सम्पन्न भएको र 1600 पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी समेत बैठकमा दिइएको थियो। नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढ़ेको भन्दै निगमले आज राति 12 बजेदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिण्डर 25 रूपियाँ वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रति सिलिण्डर 1375 पुगेको छ। यसै गरी निगमले पेट्रोल डिजेल तथा मट्टीतेलको मूल्यमा प्रति लिटर 1 घटाएको छ। समायोजनसँगै पेट्रोलको मूल्य प्रति लिटर रू 109 तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 99 कायम गरिएको निगमले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नेपालमा भित्रिन नदिन देशका प्रमुख सीमानाकाहरूमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका नाकाहरूबाट नेपालभित्र नै मानिसको स्वास्थ्य चेक जाँच गर्नुका साथै संक्रमितको संख्यालाई ध्यानमा राखेर टेकु पाटन लगायतका अस्पतालमा चिकित्सक सहित चेक जाँचको आवश्यक प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
अस्पतालहरूमा अलि ठूलो संख्यामा मान्छेहरू संक्रमित भयो भने त्यो राख्नको लागि हामीले योजनाहरू गराएका छौँ। अहिले सुरुमा टेको अस्पताल त्यहाँ चाहिने 6 बेड आइसोलेसन बेड छ र 30-40 आइसोलेटेड वार्डहरूको व्यवस्था गरिएको छ। त्यस्तै 2 हामीले पाटन अस्पतालमा आइसोलेसन वार्ड छ, त्यहाँ 4 र आइसोलेटेड बेडको लागि त्यहाँ पनि व्यवस्था गरिएको छ। 4 आइसोलेसन बेड र आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। त्यसपछि अरू सबै अस्पतालहरूलाई योजना बनाउनु भनिएको छ।
प्रवक्ता श्रेष्ठले कोरोना भाइरसबाट नेपालमा आत्तिनुपर्ने अवस्था नरहे पनि संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने बताउनुभयो। उहाँले रुगाखोकी लाग्ने, ज्वारो आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो। कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिन थालेपछि नेपालका सीमा नाकाहरूमा पनि सतर्कता अपनाउन थालिएको छ। यसै क्रममा बाँकेको नेपालगंज स्थित जमुनाहा सीमा नाकामा आजदेखि हेल्थ डेस्क स्थापना गरिएको छ। हेल्थ डेस्कमा विशेष गरी भारतबाट नेपाल भित्रिने बिरामी भएका, रुगाखोकी लागेका र शंकास्पद व्यक्तिहरूको स्वास्थ्य जाँच गरिनेछ। यसै गरी रूपन्देहीको भैरवा सीमा नाकामा पनि हेल्थ डेस्क स्थापना गरिएको छ। यस्तै कोरोना भाइरसको जोखिम कम गर्न आजबाट वीरगंज भन्सार नाकामा पनि हेल्थ डेस्क संचालनमा ल्याइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले नेपाल टेलिभिजनबाट विश्व समाचार एनटीभी वर्ल्ड चालू आर्थिक वर्षभित्रै शुरू गरिसक्न निर्देशन दिनुभएको छ। नेपाल टेलिभिजनको 35 वार्षिक उत्सवका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँसकोटाले रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोर्खापत्र सरकारी संचार माध्यम नभएर जनता र राज्यको सम्पत्ति भएको बताउनुभयो।
धेरै मान्छेहरू यसो भन्छन् कि नेपाल टेलिभिजन, गोर्खापत्र, रेडियो नेपाल र राष्ट्रसा जस्ता संस्थाहरू सरकारी हुन्। म दावासाथ भन्छु र फेरि पनि भन्छु, पटक पटक भन्छु र सत्य यही हो। त्यो के हो भने यी जनताका सम्पत्ति हुन्, त्यसैले यो सरकारका होइनन्, यी जनता र राज्यका सम्पत्ति हुन्। यसलाई हेर्ने आँखा पनि त्यसै गरी बदल्नुपर्छ र व्यापारिक समुदायले पनि बदल्नुपर्छ। हाम्रो देशका केही धरोहरहरूभित्र यो पर्छ र हामी यसै साल अर्को एउटा कुरा पनि हामीले संकल्प लिएका छौँ। हामी हाम्रो नेपालको हरेक विषयको आधिकारिक कुरा के हो भनेर अथवा नेपालमा के भइरहेको छ भन्ने अथेन्टिक कुरा थाहा पाउन चाहिँ हाम्रो अंग्रेजी विश्व समाचार एनटीभी वर्ल्ड हामीले सुरु गरेकै हुनेछौ र गर्छौ।
संचार तथा सूचना प्रविधि मन्त्री बाँसकोटाले नेपाल टेलिभिजन प्रविधिमा रूपान्तरण भएसँगै पहुँच विस्तार र विषयवस्तुको गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले नेपाल टेलिभिजनले आफूलाई समय सापेक्ष सुधार गर्दै गए पनि सिंगो नेपाललाई बोक्न सक्ने र सबैको रूचि अनुसारको विषयवस्तु उत्पादन गर्ने चुनौती थपिएको बताउनुभयो। नेपाल टेलिभिजनका अध्यक्ष डाक्टर महेन्द्र विष्टले नेपाल टेलिभिजनलाई प्रविधिमा रूपान्तरण र पहुँच विस्तारसँगै प्रतिस्पर्धात्मक क्षमता र कार्यक्रममा सुधार गर्न केन्द्रित भइरहेको बताउनुभयो। नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले समय सापेक्ष रूपान्तरणका लागि प्रविधि र विषयवस्तुको प्रस्तुतिमा गुणात्मक सुधार गरिरहेको बताउनुभयो। वार्षिकोत्सवमा नेपाल टेलिभिजनले 20 र 30 सेवावधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान र उत्कृष्ट तथा सर्वोत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरूद्ध विभिन्न 5 शीर्षकमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। रिजालले डरतरास देखाई एवं गाली गलौज गरी फरक फरक सेवाग्राहीसँग पटक पटक घुस लिनुका साथै कार्यालयमै बसी अनुगमन गएको भनी भ्रमण भत्ता समेत बुझेको र आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षर समेत गरी अनियमित तरिकाले रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ। आरोपी रिजाल विरूद्ध 6,52,000 रूपियाँ बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल सहित दुईजनालाई 1,00,000 घुस रकम सहित नियन्त्रणमा लिएको छ। प्रमुख प्रशासकीय अधिकृत पौडेल र सवारी चालक संचित दुलालले नगरपालिकाको सूचना संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकम मध्येबाट 1,00,000 रूपियाँ घुस लिएको सूचनाका आधारमा दुवैजनालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ स्वयम्भू काठमाडौँमा कार्यरत अधिकृत शिवलाल पौडेल र उहाँलाई 13,000 घुस दिने सेवाग्राही दीपक खतिवडालाई अख्तियारले पक्राउ गरेको छ। अपाङ्गता भएका बाल बालिकाका लागि पाल्पामा केयर सेन्टर स्थापना गरिएको छ। विद्यालय गई अध्ययन गर्न नसक्ने र घरमा समेत हेरचाह गर्न अप्ठ्यारो पर्ने फरक क्षमता भएका बाल बालिका तथा तिनका अभिभावकलाई केयर सेन्टरका कारण सहज भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
कुशल सुमै उमेरले 18 वर्ष पुग्नुभयो, तर उहाँको शारीरिक विकास भए तापनि बौद्धिक विकास भने हुन सकेको छैन। निरन्तर सिकाई र अनुकूल वातावरणले गर्दा उहाँ केही मात्रामा बोल्न र
मेरो नाम कुशल छुमै मगर हो। घरमा भन्दा राम्रो छ।
केयर सेन्टर 2 वर्ष अगाडि स्थापना भएको हो। अहिले यहाँ 12 जना बाल बालिका छन्। समाजसेवीहरूबाट प्राप्त अक्षय कोषको ब्याजले 2 जना कर्मचारीलाई तलब दिएको छ। कर्मचारीले बाल बालिकालाई अपाङ्ग मैत्री ढंगबाट शिक्षा प्रदान गर्दै आउनु भएको छ। आफ्नो क्षमता अनुसार उनीहरूले सिक्दै गएको बताउनुहुन्छ कर्मचारी कानी सरासारु।
दैनिक क्रियाकलापहरू गर्न सिकाइराखेका छौ। पढ्न सक्नेले पढ्ने, खेल्न सक्नेले खेल्ने गरिराख्नु भएको छ।
यहाँका बाल बालिकाहरूलाई विदेशी चिकित्सकले निशुल्क रूपमा फिजियोथेरापी गराइरहनु भएको छ। सामान्य विद्यालयमा गई अध्ययन गर्न नसक्ने, घरमा समेत हेरचाह गर्न निकै अप्ठ्यारो पर्ने भएकाले अभिभावकलाई समेत राहत भएको केयर सेन्टरका संयोजक कृष्ण गहतराज बताउनुहुन्छ।
पूर्ण अशक्त अपाङ्ग बच्चाहरूलाई अन्य स्कूलमा लगेर पढाउन सक्ने अवस्था कमै छ। उनीहरूलाई पढ्ने भन्दा पनि धेरै थेरापीहरू गराउने सिकाउने।
जिल्लामै एकमात्र बौद्धिक तथा शारीरिक अपाङ्ग सिहार केन्द्रको रूपमा रहेको पाल्पा केयर सेन्टर भन्दा बाहिर 28 जना यस्तै बालबालिका रहेको तथ्याङ्कमा छ। ती बालबालिका घरमै रहेका छन्। व्यक्तिगत तवरबाट भएको यो कार्यलाई सम्बन्धित निकायबाट सहयोग हुने हो भने अझै धेरै फरक क्षमता भएका बालबालिकालाई समेट्न सकिनेछ। रेडियो नेपालका लागि विष्णु खनाल पाल्पा।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। काभ्रे प्लाञ्चोकको पाँचखाल नगरपालिका 6 स्थित जैसी डिही र गणेशस्थान गाउँका 20 जना भन्दा बढ़ी चितुवाको आक्रमणबाट घाइते भएका छन्। आज जैसी डिहीमा र हिजो बेलुका गणेशस्थानका स्थानीयलाई चितुवाले आक्रमण गरेको हो। घाइतेहरूमध्ये केहीलाई उपचारका लागि टेकु अस्पताल ल्याइएको छ भने अन्य घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच 20 भन्दा बढ़ी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवा मारेका छन्। जाजरकोटको घट्टी गाउँमा रहेका 100 घरमा खरको छाना विस्थापित गरी टिनको छाना लगाइने भएको छ। सरकारको विशेष अनुदानमा जस्ता पाता पाउने भएपछि गाउँका दलित समुदायहरूमा खुशियाली छाएको छ। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
घट्टी गाउँ तासी र धुमा गाउँको दलित बस्तीमा गाउँपालिकाले पहिलो चरणको कार्यक्रममा खरको छाना विस्थापित गरेर जस्ता पाता लगाउने भएको छ। वर्षौंदेखि भीर पाखामा गएर खर काटेर ल्याउनु पर्ने, घर छाउनु पर्ने बाध्यता हट्ने घरती गाउँका स्थानीय रविन्द्र विकको भनाई छ।
गाउँपालिकाले धेरै राम्रो सहयोग ल्याएको छ, यो राम्रो लाग्यो मलाई। खर पनि बिगा ठाउँमा पाइन, खरै नपाइन।
हरेक वर्ष घरलाई छाउन खर काट्नु पर्ने र खर नपाउने समस्या थियो। अब गाउँपालिकाले जस्ता पाता लगाइदिने भएपछि धेरै सहज हुने धुमा गाउँकी स्थानीय पुण्य विकले बताउनु भयो।
गाउँपालिकाले घर बनाइदिनु भने धेरै धन्यवाद छ।
खर्का छाना भएका घर पानी परे चुहिने र आग लागेका घटनाबाट असुरक्षित हुने भएपछि गाउँपालिकालाई नै खर्का छाना मुक्त बनाउने अभियान भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भयो।
अधिकांश दलित बस्तीहरूको खर्का छाना मात्रै छन्, तिनीहरूको खर्का छाना विस्थापित कार्यक्रम चाहिँ स्वीकृति भएको छ, त्यसलाई हामी छिटै भन्दा छिटै काम अगाडि बढाउँछौँ।
बारेकोट गाउँपालिकाले 9 वडाका दलित तथा गैर दलित समुदायका घरमा खरको छाना विस्थापित गरेर जस्ता लगाउने र खर मुक्त पालिका बनाउने जनाएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई सक्षम र मजबूत बनाउने अभियानको शुरूआत घरबाटै हुनुपर्ने बताउनु भएको छ। प्रदेश नम्बर 2 सरकारले सञ्चालन गरेको सुरक्षित बेटी अभियानको आज शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री राउतले छोरीलाई शारीरिक र मानसिक रूपमा सक्षम बनाउन अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले महामारीका कारण फैलिरहेको कोरोना भाइरस नियन्त्रणमा चीनले गरिरहेको कार्यको प्रशंसा गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महासचिव टेड्रोस गोब्रेससले आफ्ना जनतालाई मात्र नभई चीनले अपनाएको उपायबाट विश्वका अन्य जनसंख्यालाई पनि सुरक्षित तुल्याएको बताउनु भएको छ। चीनको हुवेई प्रान्तबाट शुरू भएको भाइरसको महामारीलाई नियन्त्रण गर्न चीनले महामारीको उद्गम मानिएको वुहान शहर लगायत बन्द गर्नुका साथै चीनको महत्वपूर्ण वसन्त पर्वको छुट्टी अवधि बढ़ाई विद्यालय कलेजलाई थप छुट्टी दिने घोषणा गरिसकेको छ। साथै वुहान शहरमा कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि 10 दिनमा तयार गरिएको 1,000 शैयाको अस्पताल आजदेखि सञ्चालनमा आएको छ। कोरोना भाइरसबाट चीन बाहिर फिलिपिन्समा हिजो एकजनाको मृत्यु भएसँगै यसबाट मर्नेको संख्या 400 पुगेको छ। चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि चीनको शेयर मार्केट 4 वर्षपछि ओह्रालो लागेको छ। गत वर्ष 6.1% आर्थिक वृद्धि दर रहेको चीन कति प्रतिशतले ओह्रालो लाग्यो भन्ने बारे अनुमान गर्न नसके पनि आर्थिक वृद्धि दर नराम्ररी खस्केको हुन सक्ने विश्लेषकको अनुमान छ। यसैबीच कोरोना भाइरसको विषयलाई अमेरिकाले आतंकका रूपमा चित्रण गरेको चीनको आरोप छ। अमेरिकाले विगत 2 हप्तादेखि चीन भ्रमणमा रहेका विदेशीलाई अमेरिका प्रवेशमा रोक र स्वास्थ्य आपतकालको घोषणा गरेपछि चीनले यो आरोप लगाएको हो। चीनमा कोरोना भाइरस संक्रमितको संख्या 17,000 नागेको अनुमान गरिएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोस्थित लम्डा मोल गाउँमा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु भएको छ। मोटरसाइकलमा अत्याधुनिक हात हतियारसहित गए राति आतंककारीहरूले गाउँमा पसेर गाउँले माथि अन्धाधुन्ध गोली प्रहार गरेका बताइएको छ। अब आर्थिक समाचार।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान कुलले स्थानीय जनताको माग सम्बोधन गर्ने गरी उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बागलुङको ढोरपाटनमा रहेको आयोजना स्थलको सोमबार निरीक्षणपछि स्थानीयवासीहरूसँग उहाँले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। कुल 828 मेगावाट क्षमताको उत्तर गंगा जलाशयुक्त आयोजना हाल नेपाल विद्युत प्राधिकरणले अध्ययन गरिरहेको छ। आयोजना निर्माण हुँदा स्थानीयवासीले मात्र नभई समग्र मुलुकले ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएकोले आयोजना अगाडि बढाउन स्थानीयवासीको भूमिका रहेको समेत मन्त्री पुनले बताउनुभयो। सो आयोजना सरकारले अगाडि सारेको रणनीतिक महत्वको आयोजना मध्येको एक हो। बीरगंज स्थित सिरसिया सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात हुने 3 उत्कृष्ट नेपाली उत्पादनमा ह्यान्डीक्राफ्ट, वाईवाई चाउचाउ र नेपाल आइस बियर परेका छन्। चालू आर्थिक वर्षमा बीरगंज नाकाबाट तेस्रो मुलुक निर्यात हुने ह्यान्डीक्राफ्टका सामान निर्यातमा 45% वृद्धि भएको बीरगंज ड्राइपोर्ट भन्सार कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि पुष मासान्तसम्म 18,88,57,000 मूल्य बराबरका 26,535 ह्यान्डीक्राफ्टका सामान निर्यात भएका भन्सार प्रमुख अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो। साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचक 2.49 अङ्कले बढेर 1,349.13 अङ्कमा पुगेको छ। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने 1.5 अर्बले नागेको छ। स्टकका अनुसार कुल 177 कम्पनीहरूका 47,48,829 किता शेयरहरू 1,61,17,19,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका 12 मध्ये 5 समूहको शेयर मात्र वृद्धि भएको छ। सोमबार सबैभन्दा बढी निर्जीवन बीमा समूहको शेयर वृद्धि भएको छ। कारोबार रकमका आधारमा निको इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ। इलामका किसान घिउ फलको रूपमा चिनिने एभोकाडोको खेतीतर्फ आकर्षित भएका छन्। एक विशेष प्रकारको फलका रूपमा परिचित एभोकाडोको माग बढ़ी भएका कारण किसानहरू एभोकाडो खेतीतर्फ आकर्षित भएका हुन्। बोटमा फूल लागेदेखि नै व्यापारीहरूले बोटमा नै मोल मलाई गरेकोले फल खासै नपाइने गरेको रोङ गाउँपालिकाका गोविन्द पौडेलले जानकारी दिनुभयो। इलाममा उत्पादन भएको एभोकाडो झापा विराटनगर काठमाडौँ क्षेत्रका साथै इलामको पशुपति नगर हुँदै भारतको दार्जीलिङ सिलगढ़ी लगायतका क्षेत्रमा समेत निर्यात हुने गरेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
चैती स्मारक ए डिभिजन लीग अन्तर्गत सोमबारको पहिलो खेलमा जाउलाखेल युवा क्लबले ब्रिगेड बाइज क्लबलाई 1-0 पराजित गरेको छ। जाउलाखेलको जितमा सुजित बुढाथोकीले 32 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। यस जितसँगै जाउलाखेल 10 खेलमा 4 जित 3 बराबरी र 3 हार सहित 15 अङ्क जोड्दै 7 स्थानमा उक्लिएको छ। यता बीबीसी भने 10 खेलमा 8 अङ्क जोड्दै 11 स्थानमा छ। दोस्रो खेलमा साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनको पहिलो हार बेहोरेको छ। यो हारले मनाङको पराजित यात्रामा पुनः विराम लागेको हो। लीगको चरणमा आएर मनाङ 66 युथ क्लबसँग 2-0 पराजित भएको छ। यो हारले मनाङलाई उपाधि यात्रामा ठूलो धक्का लागेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युवा क्लबले मनाङलाई 2-0 पराजित गरेको हो। च्यासलको जितमा टाइगा नामकुरले पहिलो हाफमा गरेको फ्रिकी गोल र इन्जुरी समयमा सन्तोष साउकेलले गरेको गोल नै निर्णायक बन्यो। सिजनको पहिलो हारसँगै मनाङले शीर्ष स्थानमा रहेको आर्मीसँग अग्रता कम गर्ने अवसर गुमाएको छ। तेस्रो स्थानमा सीमित रहेको मनाङले लीगमा 10 खेलमा 5 जित 4 बराबर र 1 हार सहित 19 अङ्क जोडेको छ। यता च्यासल भने 10 खेलमा 12 अङ्क जोड्दै 9 स्थानमा उक्लिएको छ। यस जितले च्यासल रेलिगेसनबाट मुक्त भएको छ। च्यासलले जित दर्ता गर्दै लीगको उपाधि भिडन्तमा रोमाञ्चक थपेको छ। फिफा विश्वकप फुटबलको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले मैदान मरमत शुरू गरेको छ। एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा मार्च 26 तारिकमा नेपालले चाइनिज ताइपिन र 31 तारिकमा अस्ट्रेलियासँग खेल्दैछ। यसअघि दशरथ रंगशालामा तयार नभए पनि कुवेतसँगको खेल भूटानमा सारिएको थियो। तर मार्चमा हुने दुईवटा खेलका लागि एन्फाले मैदान मरमत शुरू गरेको छ। सोमबारदेखि मैदान मरमतको काम शुरू भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो। 2072 भूकम्पपछि 13 सागको बेला प्रयोगमा आएको दशरथ रंगशालामा यस सिजनका ए डिभिजनका लीगका केही खेलहरू सञ्चालनमा पनि भएका थिए। नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक उमेश पटवालले राजीनामा दिनुभएको छ। बुधबारदेखि नेपाल ओमन र अमेरिका बीचको सिरिज अघि प्रशिक्षक पटवालको राजीनामा आएको हो। नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेका बेला आईसीसीले प्रशिक्षक नियुक्त गरेका पटवालले विश्वकप लीग दुईको खेल लगतै लागू हुने गरी राजीनामा दिएको जनाइएको छ। पटवालले आईसीसीलाई 2-7 अगाडि नै राजीनामा दिनुभयो।
अब मौसम। आज राति पूर्वी तथा मध्य नेपालका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपाल कम्युनिष्ट पार्टीबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलद्वारा अध्ययन शुरू। नेपाल बाल संगठनका सबै चल अचल सम्पत्ति तत्काल महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा तहतमा ल्याउन प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको निर्देशन। कोरोना भाइरसको संक्रमण फैलन नदिन सीमा नाकाहरूमा सहायता कक्ष स्थापना। ग्यासको मूल्य प्रति सिलिण्डर 25 रूपियाँले बढ़ेको नेपाल आयल निगमद्वारा जानकारी। र कोरोना भाइरसको महामारी का कारण 400 जनाको मृत्यु भएपछि चीनको शेयर बजार ओह्रालोतर्फ। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।